विपदबारे चासो राखौं, चनाखो बनौं। नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी रामकृष्ण शाह अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला प्रसारण हुने गर्दछ। यो कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेशनहरू 98.1 100.3 MHz, रेडियो नेपाल अनलाइन .com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभरकै साथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुननिर्माण लगायतका विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम तयार गर्दै आएका छौँ। रसुवाको भोटेकोसी क्षेत्रमा आएको आकस्मिक बाढीको कारण के हो?
यो बाढी हिमताल विस्फोट नभएर हिम पहिरोबाट सिर्जना भएको देखिएको छ। रसुवा जिल्लाको लाङथाङ लिरुङ हिमालको पश्चिमतर्फ दिशामा भएको हिम नदी र हिमाली क्षेत्रबाट ठुलो मात्रामा हिउँको ढिक्का साथै ठुलो मात्रामा हिउँको ढिक्का तल खसेको र त्यसले करिब 5000 मिटर भन्दा माथिबाट खसेको त्यो हिउँको थुप्रोले सँगै त्यो भिरालो जमिन थुप्रै पहिरोहरू समेत लिएर तल लेन्ने खोलाको शाखा नदीमा चाहिँ त्यो खसेको देखिन्छ।
जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखा प्रमुख तथा बाढी विज्ञ विनोद पराजुलीसँग गरिएको कुराकानी आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौँ।
बाढी बारे चासो राखौं, चनाखो बनाऊ।
बाढी र डुबान हुनु पूर्वको तयारी यसरी गरौं।
वर्षायाममा सधैं मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री राखौं।
वर्षा र बाढीको अवस्था बारे टोल फ्री नम्बर 1155 वा रेडियो टिभीबाट नियमित जानकारी लिने गरौं।
प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरेर राखौं। सकिन्छ भने कण्ठ पारौं।
आफ्नो गाउँ ठाउँ र ओडामा सबै मिलेर रबरका डुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरेर सुरक्षित राखौं।
आपत विपदका लागि अन्न, दाल, नुन, तेल र साबुन जस्ता अत्यावश्यक सामग्री घरको सबैभन्दा अग्लो ठाउँमा राखौं।
फिटकिरी वा पानी सफा गर्ने औषधि घरभित्र अग्लो ठाउँमा झुन्ड्याइ राखौं।
नागरिकता, लाल पूर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्त्वपूर्ण कागजात, नगद, गरगहना र औषधि जस्ता महत्त्वपूर्ण सामान प्लास्टिकले राम्ररी पोको पारेर घरको अग्लो ठाउँमा राखौं।
घरबाट नजिक रहेको सबैभन्दा अग्लो ठाउँ, चौर, डिल, सार्वजनिक भवन बारे पहिल्यै थाहा पाइराखौं।
टर्च, डोरी, सिट्ठी, लौरो जस्ता सामान सजिलै भेटिने ठाउँमा राखौं।
नदीमा बढेको पानी, ड्याम र तटबन्धनको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौं।
विपद बारे चासो राखौं, चनाखो बनौं।
रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण जनधन तथा भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। भदौ 10 गते बुधबार बिहान हिमाली जिल्ला रसुवाको भोटेकोसी नदीमा जसरी विनाशकारी बाढी उर्लियो, त्यसले नदी किनार क्षेत्रका बासिन्दालाई सम्हालिने नपाई ठूलो सङ्कटको भुमरीमा धकेलिदियो। क्षणभरमै नदीको जलसतहले खतराको तह नागेर मानव बस्ती, ऐतिहासिक भौतिक संरचना र अरबौं लगानीमा ठडिएका जलविद्युत आयोजनाहरू क्षतिग्रस्त हुँदा यति बेला रसुवा र सिङ्गो देश शोक र सन्तरासमा डुबेको छ। यो बाढीले हाम्रो अमूल्य जनधन मात्रै खोसेको छैन, सिङ्गो देशलाई नै नराम्रोसँग झस्काइदिएको छ। सबैभन्दा उदेग लाग्दो र डरलाग्दो कुरा के छ भने नेपाली भूभागमा त्यस्तो ठूलो वर्षा नै भएको थिएन। आकाश सफा जस्तै रहेका बेला पनि भोटेकोसीमा अचानक आएको बाढीले गर्दा ठूलो क्षति बेहोर्नु परेको छ। विज्ञहरूका अनुसार हिमपहिरोका कारण विनाशकारी बाढी आएको अनुमान गरिएको छ। भौतिक संरचनाहरू त फेरि निर्माण होलान्, तर गुमेका ज्यानहरू र भत्किएका सपनाहरू कसरी फर्किएलान्? यो विनाश पछाडिको मुख्य प्राविधिक कारण के हो? यो बाढीले तल्लो तटीय क्षेत्रको जनजीवन र नदी किनारका बस्तीहरूमा कस्तो दीर्घकालीन जोखिम थपेको छ? यसरी अचानक आएको प्रलयकारी बाढीको स्रोत आखिरी के हो त? आगामी दिनमा यस्तो ठूलो मानवीय र भौतिक क्षति हुनबाट रोक्न नेपालको बाढी पूर्वानुमान प्रणाली अब कसरी अगाडि बढाउनु पर्छ? यी र यस्तै प्रश्नमा रहेर हामीले कुराकानी गरेका छौँ जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखा प्रमुख तथा बाढी विज्ञ विनोद पराजुलीसँग। विनोद सर, यहाँलाई कार्यक्रममा स्वागत छ।
हजुर, धन्यवाद।
विनोद सर, हामीले बुधबार मात्रै रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीको जोखिम बिहोर्यौं। निकै ठूलो जनधनको क्षति भएको छ, थुप्रै ठाउँमा भौतिक संरचनाको क्षति भएको छ। खासमा यो बाढीको मुख्य कारण चाहिँ के हो?
भाद्र 10 गते जुन दिन बाढीको घटना भयो, बेलुकी 5 बजे आसपास भूपग्रहका तस्विरहरूको अध्ययनबाट भूकम्पको तथ्य सत्य पत्ता लागेको हो र त्यो अनुसार यो बाढी हिमताल विस्फोट नभएर हिम पहिरोबाट सिर्जना भएको देखिएको छ। रसुवा जिल्लाको लाङथाङ लिरुङ हिमालको पश्चिमतर्फ दिशामा भएको हिमनदी र हिमाली क्षेत्रबाट ठुलो मात्रामा हिउँको ढिक्का त्यही ठुलो मात्रामा ढिक्का तल खसेको र त्यसले करिब 5000 मिटर भन्दा माथिबाट खसेको त्यो हिउँको थुप्रोले सँगै त्यो भिरालो जमिनमा थुप्रै पहिरोहरू समेत लिएर तल नेने खोलाको शाखा नदीमा चाहिँ त्यो खसेको देखिन्छ र त्यसले 81 चाहिँ बाढीको रूप धारण गरेको, हिउँहरू पनि पग्लन गएको 81 र तल आउँदै गर्दाखेरि थुप्रै गेग्रान समेत त्यसले बोकी ल्याउँदाखेरि यति ठुलो बाढी र विपदको अवस्था सिर्जना भएको चाहिँ देखिएको छ। अब यसको मुख्य कारण अहिलेलाई हिम पहिरो भनेर नै हामीले डिक्लेयर गरेको अवस्था छ र यो हिमाली क्षेत्रबाट हिम पहिरोबाट यति ठुलो बाढी कसरी सिर्जना भयो भन्ने प्रश्नहरू थुप्रै प्रश्नहरू छन् जसको अध्ययन गर्न बाँकी छ। कति हिउँ माथिबाट खस्यो, त्यसमा कति मात्रामा त्यो पग्लिएर पानी बन्यो भन्ने, तर हाम्रो प्रारम्भिक आँकडाले जुन अतिरिक्त बहाव चाहिँ देवघाट चितवनबाट पास भयो त्यहाँ स्थित केन्द्रबाट मापन गरिए अनुसार करिब 200 लाख घनमिटर पानी अतिरिक्त पानी चाहिँ त्यहाँबाट बाहिरिएको छ। मतलब 200 लाख घनमिटरको हिउँको थुप्रो त्यहाँ खसेको हुनुपर्छ, सँगै त्यहाँ तल केही बेर नदी खोल्सा थुनिएको र त्यो फुटेको जस्तो तत्काल हेर्दाखेरि देखिएको छ। अब मुख्य कारण चाहिँ यही नै हो। अब योभन्दा अझ ठुलो मात्रामा पानी जम्मा भएको हिमतालहरू माथिल्लो क्षेत्रमा कायम नै छन् र ती पनि उच्चिकै जोखिममा छन्। त्यसकारणले यो जुन ठुलो बाढी हिजो हामीले पछिल्लो 70 वर्षको तथ्याङ्क मापन भएको आधारमा हेर्दाखेरि चाहिँ यो अहिलेसम्मकै सबैभन्दा उच्च बाढी, 70 वर्षको इतिहासमा सबैभन्दा उच्च बाढी देखिएको छ। अब भविष्यमा पनि यस्तै किसिमका घटनाहरू घट्न सक्छन् र हामी त्यसतर्फ सचेत हुन र सचेत मात्रै होइन हामीले तत्कालै लागू हुने गरी हाम्रा त्यस क्षेत्रका जोखिमयुक्त बस्तीहरूलाई स्थानान्तरण गर्नेदेखि पूर्व सूचना प्रणालीलाई फेरि स्थापना गर्नेसम्मकै कामहरूलाई चाहिँ गर्नुपर्ने खाँचो चाहिँ देखियो।
यो जुन खालको हिम पहिरो आएको कुरा गर्नुभयो विनोद सर यहाँले, यो हिम पहिरो चाहिँ नेपाल र चिनको ठिक सिमानामा हो कि या यो चाहिँ चिन पट्टिको भूभागमा बढी पर्छ?
यो पूर्णतया यो हिम पहिरो नेपालको भूभागमा पर्छ र यो जहाँ खस्यो खोलामा त्यो खोला नेपाल र चिनको सीमा खोला हो। त्यसकारणले अब यो क्षतिका दृष्टिकोणले खोलामा खसिसके पछाडि यो बाढी बढेर आउँदै गर्दा करिब 20 किलोमिटरको क्षेत्र नेपाल र चिनको सीमा नदी हुँदै यो बाढी आएको छ र यो मितेरी जुन पुल छ रसुवागढीमा त्यहाँबाट चाहिँ यो पूर्णतया नेपालमा प्रवेश गरेको छ।
यो क्षेत्रमा अझै पनि त्यस्तो खाले बाढी आउने ठुलो खालको जोखिम देखिन्छ?
अहिले तत्कालको कुरा गर्दाखेरि जुन ठाउँमा यो हिम पहिरो खस्यो त्यो खोजमा त्यहाँ केही मात्रामा पानी जम्मा भएको देखिएको छ। चिनको तर्फबाट ड्रोन सर्वे गरिएको छ र त्यसको इमेजहरू पनि प्राप्त भएको छ, तस्विरहरू अध्ययन गर्दाखेरि र चिनबाट पनि हामीलाई सूचना पनि प्राप्त भएको छ। त्यो हेर्दाखेरि चाहिँ त्यहाँ अझै पनि करिब 20 लाख घनमिटर पानी जम्मा भएको देखिएको छ र त्यो पानी कुनै पनि बेला त्यो तालको रूपमा रहेको पानी फुट्न सक्छ भन्ने हामीले प्रारम्भिक आकलन गरेका छौँ। अब त्यो पानी जति जम्मा भएको छ त्यो हिजो आएको बाढीको तुलनामा त ज्यादै न्यून हो। हिजो 200 लाख घनमिटर थियो भने अहिले 30 मात्रै छ, तर पनि जुन नदीको पिँधको तह धेरै माथि आएको छ अहिले यो गेग्रान थुप्रिन जाँदाखेरि, त्यसले गर्दाखेरि त्यो सानै मात्रामा त्यो बाढी आउँदाखेरि पनि क्षति चाहिँ हुन सक्छ। त्यस कारणले हामीले अत्यन्तै सचेत भएर त्यसतर्फ काम गरेका छौँ र तल्लो तटीय क्षेत्रमा सूचना चाहिँ सम्प्रेषण गरिसकेको अवस्था छ।
रसुवाको भोटेको सीमा आएको यहाँले भने अनुसार 70 वर्ष यताकै ठुलो बाढी हो, यस्तो खालको ठुलो बाढीको पूर्वानुमान गर्न सक्ने हामीसँग त्यस्तो खालको प्रविधि अथवा संयन्त्र थिएन कि अथवा भएर पनि त्यो हामीले समयमै सूचना प्रवाह गर्न नसकेको हो के देखिन्छ विनोद सर?
अब जहाँसम्म अहिलेसम्मको हाम्रो पूर्व सूचना प्रणाली पूर्वानुमान प्रणाली छ त्यो वर्षाको पूर्वानुमान र वर्षामा आधारित भएर बाढीको पूर्वानुमानमा केन्द्रित छ। अब यस किसिमका घटनाहरू चाहिँ आकस्मिक रूपमा हिम पहिरो अथवा हिमताल विस्फोट हुने घटनाहरू चाहिँ आकस्मिक रूपमा हुने घटनाहरू हुन्, कहिले यो घटना हुन्छ भनेर पूर्वानुमान गर्न अत्यन्तै कठिन छ। अब यसमा गर्न सकिने भनेको चाहिँ हिम पहिरो खसिसके पछाडि अथवा हिमताल फुटिसके पछाडि तत्कालै त्यसको सूचना प्राप्त गर्ने र तल्लो क्षेत्रमा त्यसको सूचना प्रवाह गर्ने एक मात्रै हामीसँग विकल्प छ। अब पछिल्लो घटनामा करिब बिहान 8:37 हामीले यो विस्फोट भएको बेला भूकम्प मापन केन्द्रहरूले कम्पन पनि मापन गरे, त्यो वास्तवमा भूकम्प थिएन, हिम पहिरो कारण सिर्जना भएको यो विस्फोट थियो। अब हामी यति भन्न सक्छौँ कि 8:37 जुन घटना सुरुवात भयो त्यस पछाडि नेपाल प्रवेश गर्दाखेरि करिब करिब 8:55 आसपास गएको हुनुपर्छ, भनेको करिब करिब 20 समयको अवधिमा यो नेपाल प्रवेश गरिसकेको छ। यस्तै 20 दूरी 20 पार गरेको जस्तो देखिएको छ। त्यसकारणले अत्यन्तै तीव्र गतिमा यो बहाव तल आएको देखिन्छ, त्यसकारण पनि यसको पूर्व अनुमान अथवा पूर्व सूचना दिन सकिएन। अब यदि हामीले त्यो हिम पहिरोको अनुगमन गर्ने प्रणाली कुनै सिसी क्यामेरा अथवा सेन्सर अन्य सेन्सरहरू राखेको हुन्थ्यौँ भने पनि अब त्यो सिसी क्यामेरा वा सेन्सर पनि ड्यामेज हुन चाहिँ सक्थ्यो, त्यसले सूचना सम्प्रेषण नगर्न सक्थ्यो। तथापि त्यसलाई सुरक्षित स्थानमा पहाडमा माथि राखिएको हुन सक्थ्यो भने मात्रै त्यो अवस्थामा त्यो सूचना हामी प्राप्त गर्न सक्छौँ। जुन न नेपालको क्षेत्रमा न तिब्बतको क्षेत्रमा चिनको क्षेत्रमा त्यस्ता सूचना दिन सक्ने संयन्त्र राखिएको देखियो। यदि चिनतर्फ त्यस्तो राखिएको थियो भने पनि चिनतर्फै पनि त्यो सूचना प्रवाह भएको देखिएको छैन, किनभने चिनतर्फ पनि ठुलो मानवीय क्षति भौतिक क्षति भएको छ। त्यसकारणले अब यसमा हामी पूर्णतया चुकेका छौँ। थोरै सम्भावना भनेको यसमा हामी 10 अगावै यो सूचना प्राप्त गर्न सक्थ्यौँ कि भन्ने एउटा कोणबाट मात्रै हामीले हेर्न सक्छौँ। अब त्यसको लागि चाहिँ हामीले भविष्यतर्फ फर्किएर हेर्दाखेरि अब हामी कति छिटो सूचना दिन सक्छौँ त, त्यसको लागि हामीले के गर्नुपर्छ त भन्ने एउटा प्रश्न छ, जसको लागि चाहिँ समाधान भनेको हामीले भविष्यमा सिसिटिभी क्यामेरा अथवा सेन्सरहरू अथवा भूकम्प मापन सेन्सरहरूकै डेटा मार्फत पनि यस्तो किसिमको घटनाको पूर्व जानकारी लिन सक्छौँ कि भन्ने पनि देखिएको छ। अब हामी त्यसतर्फ काम गर्नुपर्ने खाँचो देखिन्छ।
जलवायु परिवर्तनका कारण पनि हिमालहरू पग्लिरहेको अवस्थामा के हामीले भोटेकोशीको जुन हिम पहिरोलाई जलवायु परिवर्तनसँग पनि जोडेर हेर्न सकिन्छ?
सकिन्छ अवश्य पनि, किनभने हामीले अलि पछाडि फर्किएर हेर्यौँ भने यस किसिमका घटनाहरू मैले अघि पनि भने 70 इतिहासमा हामीले पहिलोपटक यस्तो घटना देख्यौँ। त्योभन्दा पहिला यस्तो घटनाहरू भएको थियो थिएन भन्ने कुरा तथ्याङ्कमा छैन, तर यो 70 इतिहासमा हामीले यो पहिलोपटक मात्रै देखेनौँ। 2 गत वर्ष पनि भोटेकोशीमा यस्तै किसिमको हिमताल सुप्राग्लासियल तालबाट र अहिले फेरि हिम पहिरोबाट यस्तो घटना बेहोर्यौँ। अब यस्तो हरेक वर्ष जसो यस्तो घटना हुनु भनेको यसमा जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव हामी आकलन गर्न सक्छौँ। अब यसमा विश्व तापमानमा आएको पछिल्लो वृद्धि, त्यो तीव्र वृद्धि र त्यसले हिम क्षेत्रलाई अस्थिर बनाएको, हिमाली क्षेत्र अस्थिर हुँदै जाँदाखेरि अथवा हिमतालहरू विस्तार हुँदै जाँदा त्यो फुट्ने क्रम चाहिँ यो बढेको देखिन्छ। त्यसकारणले भविष्यतर्फ फर्केर हेर्दाखेरि हामी अझै ठुल्ठुला यस्ता किसिमका घटनाको सम्मुख पो गइरहेका छौँ कि भन्ने आभास चाहिँ हुन्छ। अब त्यसलाई नै मध्यनजर गरेर हामीले विगतदेखि नै यो खास गरी हिमालबाट बहने नदीहरू, त्यसका छेउछाउका मानव बस्तीहरू, सडकहरू, पुलहरू सबै ठुलो जोखिममा छन् भन्दै आएका हौँ, र यो घटनाले फेरि त्यो पुनर्पुष्टि गरेको छ। अब भविष्यमा हामीले हाम्रा बस्तीहरूलाई कति माथि नदीबाट कति माथि सार्नुपर्छ, होइन कति सुरक्षित ठाउँमा सार्नुपर्छ, फेरि माथि सार्दै गर्दा पहिरोग्रस्त क्षेत्रमा पनि सार्नु भएन, यो किसिमको चाहिँ एउटा सिकाइ यसले फेरि पनि दिएको छ। र अब हामीले भविष्यतर्फ फर्किएर हेर्दाखेरि अब एउटा कानुन नीति नै निर्माण गरेर कम्तीमा पनि नदीको क्षेत्रमा, नदीबाट कम्तीमा पनि 20-30 क्षेत्रमा यस्तो किसिमको जोखिम भएको क्षेत्रमा चाहिँ हामीले त्यस्ता बस्तीहरू बसालन नहुने भएका बस्तीहरूलाई स्थानान्तरण गर्नुपर्ने खाँचो चाहिँ देखिएको छ।
भविष्यमा यस्ता खालका जोखिमहरू, यस्ता खालका बाढीहरूको हामीले पूर्वानुमान गर्ने कुरा नीतिगत रूपमै समेटेर लैजाने कुरा यहाँले जोड दिनुभयो, यो त एउटा नीतिगत पाटोतिर भइहाल्यो। अब हामीले जोखिमबाट क्षति हुन नदिनको लागि आगामी दिनमा हामीले आधुनिक प्रविधितिर पनि हामी जानुपर्ने होला नि विनोद सर?
हो, अब हामी तिनवटा काम गर्न सक्छौँ। अब पहिलो भनेको हामीले जोखिम मूल्याङ्कनका कामहरू गर्नुपर्नेछ, कति ठुलो बाढी आउँदाखेरि कति क्षेत्रसम्म डुबान हुन सक्छ, बगाउन सक्छ भन्ने, अझ योभन्दा ठुलो बाढी पनि सिर्जना हुन सक्छ कि सक्दैन भन्ने किसिमको एउटा जोखिमको मूल्याङ्कन गर्नुपर्नेछ, यो भोटेकोशीमा मात्रै नभएर यो समग्र हिमाली क्षेत्रबाट बहने सबै नदीहरूमा। त्यस पछाडि दोस्रो चरणमा हामीले पूर्व सूचना प्रणालीको स्थापना व्यापक बनाउनु पर्नेछ, तेस्रो चरणमा चाहिँ हामीले दीर्घकालीन सोचका साथ बस्ती स्थानान्तरणको लागि चाहिँ दीर्घकालीन उपायको रूपमा त्यस्ता जोखिमयुक्त स्थानका बस्तीहरूलाई सुरक्षित स्थानमा सार्ने यी तिनवटा कामहरूलाई हामीले सँगै अगाडि बढाएर लिएर जानुपर्छ। यो गर्न सकियो भने हामी क्षतिलाई चाहिँ धेरै नै न्यूनीकरण गर्दै जान सक्छौँ।
विनोद सर, भविष्यमा यस्ता खालका बाढीबाट जोगिन र जोखिमलाई न्यूनीकरण गर्नको लागि हामीले गर्ने विकास निर्माणका कुराहरू, हामीले निर्माण गर्ने भौतिक संरचनाहरूमा पनि विशेष गरी ध्यान दिनु आवश्यक देखिन्छ।
हो, अब मुख्यत जलस्रोत आयोजनाहरू, त्यसमा पनि जलविद्युत र सिंचाइका आयोजनाहरू नदीको क्षेत्रमै निर्माण गर्नुपर्ने हुन्छ। अब त्यस्ता संरचनाहरू सामान्यतया 100 वर्षमा एकचोटि आउने बाढीको लागि डिजाइन गर्ने गरिन्छ। यो हाम्रो अहिलेको स्ट्यान्डर्ड नर्म्स गाइडलाइन कोड त्यही नै हो। अब विश्वव्यापी रूपमा पनि 100 अथवा 200 वर्षमा एकचोटि फर्कन सक्ने बाढीको लागि हामीले चाहिँ यस्ता डिजाइनहरू गर्ने गर्दछौँ एकातर्फ। अर्कोतर्फ अब बस्तीहरूको सन्दर्भमा पनि हामीले बस्तीहरू निर्माण गर्दाखेरि जतिसुकै पक्की घरहरू बनाए तापनि यस किसिमको बाढीले चाहिँ यसको गति, यसको तीव्रता होइन तीव्र वेगले गर्दाखेरि यो डुबान हुने किसिमको नभएर यसले चाहिँ बगाएर नै लिएर जाने किसिमको चाहिँ त्यति शक्तिशाली बाढीहरू हिमाली क्षेत्रमा घट्ने गर्दछन्। त्यो भएको छ। त्यस कारणले हामीले भविष्यतर्फ फर्केर हेर्दाखेरि अब 200 वर्षमा एकचोटि आउने बाढीको लागि होइन, सम्भवतः जुन बाढी हिजो भयो त्यो बाढीको आकलन गर्दाखेरि सम्भवतः यो 700 अथवा 1000 वर्षमा एकचोटि आउन सक्ने बाढी पनि हुन सक्छ। त्यस कारणले हाम्रो डिजाइनको कोडलाई नै हामीले बदल्नु पर्ने एकातर्फ खाँचो छ भने अर्कोतर्फ हाम्रा बस्तीहरू, हाम्रा बाटाघाटाहरू, पुलहरू पनि धेरै अग्लो बनाउनु पर्ने होइन, हाम्रो थुप्रै पुलहरू बगिराख्दाखेरि त्यो देखिएको छ, त्यो पनि 100 वर्षकै लागि बनाइन्छ, त्यो 100 वर्षको रिटर्न पिरियडमा त्यो बनाएर अब हुने देखिएन। त्यस कारणले बाटाहरू अझ नदीको बेसीबाट नभएर अझ माथिबाट बनाउनु पर्ने अथवा टनेल रोडहरू निर्माण गर्नुपर्ने होइन, अब त्यसको ठुलो धनराशिको खर्च हुन्छ, एकातर्फ सुरुवाती खर्च त ठुलो हुन्छ, तर यस्तो क्षति हेरिराख्दाखेरि हामीले पटक पटक त्यो बाटोहरू निर्माण गर्ने, पुनः बगाउने, फेरि निर्माण गर्ने, पुलहरू फेरि बगाउने, यी समग्र खर्चलाई चाहिँ जोड्ने हो भने हामीले सुरुवातमा गरेको ठुलो लगानीले हामीलाई पछि जोगाउँछ। र अर्को चाहिँ बस्तीहरूको नाशम सन्दर्भ छ। अब यो संरचनागत जति पनि संरचना घरहरू होइन, होटलहरू अथवा अन्य संरचनाहरू हामीले चाहिँ नदीको छेउछाउ, बाटोको छेउछाउ, नदी भएर बग्ने बाटोको छेउछाउ बनाइरहेका छौँ, त्यो चाहिँ अब जोखिममा छ भन्ने स्पष्ट चित्र चाहिँ यसबाट देखिएको छ। त्यस कारणले बेसीका बस्तीहरूलाई अब हामीले उच्च भूभागमा सार्नुपर्ने, फेरि उच्च भूभागमा सार्दै गर्दा पहिरोको जोखिमयुक्त क्षेत्र पनि हुन सक्छ, त्यसतर्फ पनि सचेत भएर हामीले बहुविपद जोखिमको मूल्याङ्कन गरेर पहिरो पनि नजाने, बाढी पनि नजाने, डुबान पनि नहुने त्यस्तो क्षेत्रहरू पहिचान गर्ने र त्यहाँ चाहिँ नि एउटा प्रक्रियागत र क्रमबद्ध रूपमा चाहिँ बस्तीहरू स्थानान्तरण गर्दै जाने, जुन आजको दिनमा विकसित देशहरूको मोडल पनि हो, त्यसतर्फ हामीले सोच्न ढिला भइसकेको हो। अब यो घटनाले हामीलाई अब बाध्य गराउला र हामी त्यसतर्फ सोच्न मात्रै होइन त्यसलाई लागू गर्नको लागि नै अगाडि बढाउला भन्ने चाहिँ हामी आशा गर्न सक्छौँ।
विनोद सर, जुन भोटेको सीमा आएको बाढीको जुन जोखिम छ यसलाई आकलन गर्दा अन्य क्षेत्र पनि यस्तै खालको जोखिममा रहेको देखिन्छ, यहाँहरूको अध्ययनले के भन्छ?
हाम्रो अध्ययनले त यो समग्र हिमाली क्षेत्र नै उस्तै जोखिममा छ भन्छ। त्यसमा पनि पहिलो प्राथमिकतामा चाहिँ यो रसुवा भोटेकोसी र तातोपानी सिन्धुपाल्चोक भोटेकोसी नै हुन्। अब यो दुई तिनवटा कारणले यी दुईटा नदी जलाधार चाहिँ उच्च जोखिममा छन्। पहिलो, यी नदी जलाधारको माथिल्लो क्षेत्रमा अत्यन्तै भिरालो जमिन भूबनोट छ, त्यस कारणले नै यस्ता हिम पहिरोहरू जाने सम्भावना उच्च हुने भयो। दोस्रो, ठुल्ठुला हिमतालहरू छन्। तेस्रो, हामीहरूका यी ठुला दुईटा नाकाहरू पनि हुन् तिब्बतसँग जोडिएको, जहाँ हाम्रो सडक मात्रै छैन, सडकका छेउछाउ बजार र बस्तीहरू तीव्र रूपमा विस्तार भइरहेका छन्। त्यस कारणले अब यतापट्टि सिन्धुपाल्चोक भटेको सिकै कुरा गर्दा पनि खाडी चौर, अब बाह्र बिसे होइन लगायतका बस्तीहरू अझ खोलाको नजिक छन्, 3-4 मिटर मात्रै माथि छन्। अब हिजोको बाढीमा खोलाभन्दा 15-20 मिटर माथि भएका टिमुरे, स्याप्रुबेसी होइन जस्ता बजारहरू पुरै बगाएको छ भने हामी अब त्यो 3-4 मिटर मात्रै माथि भएको 12-20 जस्ता बजारहरूलाई जोगाउन सक्छौँ त? पक्कै सक्दैनौँ। त्यस कारणले यो तत्कालै हामीले यसतर्फ सोच्न जरुरी छ। अब दोस्रो प्राथमिकतामा हामीले अरुण, त्यस्तै तामाकोशी, तुतकोशी होइन, यो मर्स्याङ्गी लगायत जलाधारलाई लिन सक्छौँ, काली गण्डकी पनि, र त्यस्तै किसिमको जोखिम भेरीमा पनि पश्चिमतर्फ मुगु कर्णालीमा, हुम्ला कर्णालीमा र महाकालीमा पनि, महाकालीको शाखा नदी चमेलिया, अरू नदीहरूका पनि शाखा नदीहरूमा पनि त्यो जोखिम चाहिँ छ। त्यस कारणले यो समग्र हिमाली क्षेत्रको जोखिम हो। यसलाई चाहिँ हामीले कुनै एउटा नदीको क्षेत्रमा, जलाधारको क्षेत्रमा मात्रै नभएर सबै नदी क्षेत्रमा चाहिँ यो पूर्व सूचना प्रणालीको काम, यो हिमाली क्षेत्रमा अनुगमनको काम, त्यस्तै हिमाली क्षेत्रबाट सिर्जना हुने नदीहरूको बेसीका छेउछाउ भएका सबै बस्तीहरूको स्थानान्तरण काम, यसलाई एकमुष्ट रूपमा अगाडि बढाउनु पर्ने खाँचो चाहिँ छ।
विनोद सर, हामी कार्यक्रमको अन्तिममा छौँ। हामीलाई यति बेला सुनिरहनु भएका नदी तटीय क्षेत्रका सर्वसाधारण र आम नागरिकलाई बाढीबाट बस्न र सुरक्षित रहन यहाँको अपिल चाहिँ के छ?
अब जहाँसम्म हिमबहादुर कसको बाढी छ, यो बाढीको सन्दर्भलाई लिएर हेर्दाखेरि चाहिँ अहिले ठुलो मात्रामा विस्थापित हुनुभएको, भागेर ज्यान जोगाउन सफल हुनुभएको ठुलो जनसङ्ख्या छ। अब हजारौंको संख्यामा त्यो जनसङ्ख्या छ जो अहिलेको बर्सातको समयमा अस्थायी शिविरहरूमा होइन बसोबास गरी राख्नु भएको छ, पालहरू टाँगेर। अब उहाँहरूलाई चाहिँ अब त्यो दुःखलाई त व्यवहार त्यति कठिन हुँदैन जुन कठिन हामीले आफ्नो आफन्त घर आफ्नो सम्पत्ति जग्गा सबै गुमाएका छौँ। त्यस कारणले यो दुःखलाई सामान्य रूपमा लिएर अहिले सुरक्षित स्थानमै बसिदिनु हुन, अर्को सूचनाहरू नआउँदासम्म माथिको जोखिम पूर्णतया चाहिँ हट्यो भन्ने अवस्था तत्कालको लागि नहुँदासम्म त्यहीँ बस्नुपर्ने आवश्यकता छ। आफ्नो बचेको घर सम्पत्ति कहीँ कतै छ कि भनेर फेरि पनि खोलाको छेउछाउ फर्किने प्रयास चाहिँ नगर्नु होला। अब कम्तीमा पनि रातको समयमा त्यस्तो प्रयासहरू नगर्नु हुन र दिनको समयमा पनि सूचनाहरू हेलिएर अध्यावधिक भएर मात्रै त्यहाँ जानु हुन पहिला यो सर्वसाधारणको लागि अपिल भयो। दोस्रो, अहिले उद्धारमा खटिराख्नु भएको तिनै तहका सुरक्षा निकाय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र समाजका विभिन्न व्यक्तिहरू जो उद्धारमा खटिराख्नु भएको छ विभिन्न सङ्घ संस्थाबाट पनि, उहाँहरूलाई पनि उद्धारमा चाहिँ अत्यन्त सतर्कताका साथ उद्धारमा खट्न हामी चाहिँ अपिल गर्न चाहन्छौँ। जोखिम पूर्णतया हटिसकेको अवस्था छैन, भलै यस्तै ठुलो बाढी आउने सम्भावना तत्काललाई त टरेको छ, तर पनि सानोतिनो अथवा केही ठुलै पनि बाढीहरू चाहिँ आउन सक्छ। त्यसले अब यो नदीको पिँध, मैले अघि पनि भने नदीको पिँध केही माथि आएको छ, गेग्रानहरू थुप्रिएको छ, त्यस कारणले त्यो क्षेत्रमा सानै बाढी आउँदाखेरि पनि त्यो माथिबाट बहने भएको कारणले क्षति हुन सक्छ। त्यस कारणले यो अहिले भोटेकोसीको बाढीको सन्दर्भमा चाहिँ त्यो अपिल छ भने अहिले मनसुन केही सक्रिय पनि छ, पानी परिरहेको छ देशव्यापी रूपमै, त्यस कारण देशको अन्य भूभागमा पनि बर्सातका कारणले सिर्जना हुने बाढी पहिरोबाट जोगिनको लागि अनावश्यक यात्राहरू नगर्न होइन रातिको समयमा यात्रा नगर्न, खोला खोल्सीहरूमा जबरजस्ती त्यसलाई पार गर्न कोसिस नगर्न होइन सूचनाहरू अध्यावधिक सूचनाहरू लिन पनि हामी अपिल गर्छौँ। सँगै अन्य हिमाली क्षेत्रबाट बहने नदीका छेउछाउका जति पनि बासिन्दाहरू हुनुहुन्छ उहाँहरूलाई पनि अत्यन्तै चनाखो हुन, कुनै पनि किसिमको सङ्केत, ठुलो आवाज अथवा चाहिँ विस्फोटन अथवा कम्पन अथवा हामीले प्रवाह गर्ने सूचना त्यस्तो कुनै पनि माध्यमबाट प्राप्त भयो र त्यस्तो सङ्केत प्राप्त भयो भने तत्कालै नजिकको अग्लो स्थानतर्फ दौडन र सुरक्षित रहन हामीले चाहिँ यो अपिल चाहिँ गर्न चाहन्छौँ।
हस् विनोद सर, यहाँलाई महत्त्वपूर्ण समय र संवादको लागि धन्यवाद।
हुन्छ, धेरै धन्यवाद।
अहिले भर्खरै सुन्नुभयो जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखा प्रमुख तथा बाढी विज्ञ विनोद पराजुलीसँग गरिएको कुराकानी। हवस् त, यो कुराकानीसँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी रामकृष्ण शाह अनि म गणेश थापा बिदा भयौं। नमस्कार।